الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على أهلها. الحمد لله الذي جعلنا من المتمسكين بالقرآن الكريم وبولاية أمير المؤمنين وأئمة المعصومين عليهم السلام. درود پڑھیں محمد و آل محمد. اما بعد، قال الله سبحانه و تعالی فی محکم کتابه المجید و فرقانه الحمید، بسم الله الرحمن الرحیم، لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط. درود بر محمد و آل محمد. تمام تر تعریفیں خدای وحدہ لا شریک کے لیے، درود اور سلام محمد اور اہل بیت محمد علیہ الصلات والسلام کی ذوات مقدسہ پر. حمد ہے اس خدا کی کہ جس نے ہمیں اور آپ کو قرآن کریم، ولایت امیر المومنین اور دیگر ائمہ علیہم السلام کی ولایت سے متمسک کیا. پروردگار عالم کا لطف ہے، احسان ہے، توفیق ہے کہ اس نے آپ کو اور ہمیں یہ شرف بخشا کہ اس وقت نہ فقط یہ کہ ذمہ داری بلکہ احساس ذمہ داری کا عملی ثبوت پیش کرتے ہوئے ہم اور آپ اس وقت خیمہ امام زمان میں موجود ہیں. اور انشاءاللہ ہر بار کی طرح وہ رزق پا رہے ہیں کہ جو ختم ہونے والا رزق نہیں ہے، باقی رہنے والا رزق ہے. آج کی اس گفتگو کا جو عنوان قرار پایا ہے، اگر ظاہراً دیکھا جائے، آسان کر کے دیکھا جائے تو شریک القرآن ہے، لیکن اگر ذرا دقت کی جائے اور ہماری گفتگو جس دائرے میں رہے گی وہ محجوریت شریک القرآن. اس موضوع کو آگے لے کر چلنے سے پہلے چند اصطلاحات کی طرف توجہ کرنا ضروری. پہلا یہ کہ جسے ہم نے کہا محجوریت، یہ لفظ قرآن کریم میں کس مقام پر آیا ہے کہ جب سورہ فرقان میں اللہ کے رسول نے اللہ سے شکوہ کیا، یا رب اے میرے پروردگار، ان قوم اتخذوا هذا القرآن مهجورا، میری اس قوم نے قرآن کو لفظ کیا آیا مهجورا، کیا کر دیا؟ مهجور کر دیا. مهجور کا ترجمہ کیا ہے؟ معذور کا ترجمہ اصلاً کسی بھی زبان کا ترجمہ بے عینی ہی کسی دوسری زبان میں ممکن نہیں ہے، لیکن سمجھنے کے لیے مثالوں سے سمجھا جا سکتا ہے. कि अशिया में से कोई ऐसी शय कि जो इतनी पस्त हो कि अगर कभी ऑप्शन दिया जाए कि कौन कौन सी चीजें छोड़नी हैं तो उनमें जो टॉप ऑफ द लिस्ट शय होगी वो महजूर शय हो, यानी कि जब अशिया को छोड़ने की बारी आए तो सबसे पहले जिस चीज को एक तरफ कर देना होगा, यानी कि जो हमारी निगाह में सबसे कम कीमत होगी, बेवकत होगी, उसे महजूर कहते हैं। और अल्लाह के रसूल ने यह शिकवा किया कि मेरी कौम ने इस कुरान को महजूर कर दिया, बेवकत कर दिया, छोड़ने लायक कर दिया था, यानी थोड़ा सा कोई हवा चले तो ये कुरान से अलग हो जाता। सूरह मुबारक जुमा में अगरचे आयत उन लोगों के लिए आई कि जिन्होंने रसूल खुदा को इसलिए छोड़ दिया था कि खुतबे के दरमियान में एक तिजारती काफिला था जो मदीना में दाखिल हो गया, और चूंकि उस जमाने में इस तरीके के कोई शॉपिंग सेंटर्स तो होते नहीं थे कि वहां अशिया की तरसील का सिलसिला जारी और सारी रहे। जब काफिले आते थे तो लोग उनकी तरफ दौड़ते थे कि जो अच्छी अच्छी चीजें हैं कहीं हमसे पहुंचने से पहले ही ना चली जाए, तो कोशिश करते थे सबसे पहले पहुंचा जाए। तो जब वो काफिला आया, रसूल अल्लाह खुतबा फरमा रहे हैं, इनको जैसे ही पता चला कि कोई काफिला आया है, वो भी तिजारती काफिला है, तो खुतबा उतबा छोड़कर उस शॉपिंग के लिए चले। तो परवरदिगार आलम ने उनकी तंबीह इस अंदाज से की कि वइज़ा रऔ तिजारतन औ लहवन फद्दु इलैहा वत्तरकूका क़ाइम, कि जब ये देखते हैं किसी लहव काम को। अब जरूरियात की चीजें खरीदना लहव नहीं है, लेकिन अगर रसूल अल्लाह को छोड़कर ये काम किया जा रहा है तो लहव, इसको कहेंगे बेकार काम किया। करना क्या था, किया क्या, जो काम किया उसका कोई अजर, तो बेकार काम हो गया। तो वह तरकू का आएगा, तुझे खड़ा छोड़ जाते हैं, और फद्दु इलैहा दौड़ पड़ते हैं उसकी तरफ, शफकत करते हैं उस चीज की तरफ कि जो के उनको दुनिया में चमकती हुई दिखाई दे रही है, लेकिन जब वो उसकी तरफ दौड़ पड़ते हैं तो जिस चीज को छोड़ने के लायक करार दे दिया वो कौन है, वो तरकू का, वो तू है जिसे छोड़ दे। यानी जब दुनिया की मोहब्बत गालिब आए और इंसान अपने उमूर को इस तरह अंजाम दे कि जो हुज्जत खुदा है उसको पीठ दिखा दे, उसको छोड़ दे, जब ऑप्शन सामने आए कि दुनिया चाहिए या रसूलल्लाह चाहिए, तो तरकू का फायमा, तुझे खड़ा छोड़ दे। आयत गुज़िश्ता गुजरे हुए लोगों के लिए है, अगरचे तफहीमुल कुरान के अंदर मौलाना मौदूदी ने उसको इस अंदाज से कहा कि अभी मुसलमान नए नए थे और अभी ज़ेर तरबियत थे, अंडर ट्रेनिंग थे, तो अंडर ट्रेनिंग अगर ऐसा काम हो गया, अल्लाह ने तंबीह कर दी, बाद में उन्होंने अपनी गलतियों को सुधार लिया। मेरा मौजू ये नहीं है कि क्या गलती थी, किसने गलती को सुधारा, कौन लोग थे, नज़र में सामने आए थे और उसमें छुपा हुआ उसूल है। इसलिए कि उसूल ये है कि जब जब हुज्जत खुदा को कम कीमत, चंद सिक्कों के एवज, चंद किसी तरीके से दुनियावी फायदे के एवज जब जब छोड़ दिया गया, तरकू का اور جس چیز کی طرف سبقت کی وہ لہو، وہ لہو ہے. قل، ان سے کہو، ما عند اللہ خیر من اللہو ومن التجارہ. اب تو نام لے رہا ہے پروردگار، کہ ان سے کہہ دو کہ اللہ کے پاس بہتر ہے لہو سے اور تجارت سے جس کی طرف تم سبقت کر رہے ہو، یعنی جسے تم چھوڑ رہے ہو وہ تمہارے لیے بہتر ہے، تم جسے اپنے لیے بہتر سمجھ رہے ہو وہ ہماری ڈکشنری میں لہو ہے جو ہمارا ہے. بقیت اللہ خیر لکم، کہ بقیہ جو خدا کا بچایا ہوا ہے وہ تمہارے لیے بہتر ہے، تم جسے اپنے لیے بہتر سمجھ رہے ہو وہ تم ہو جو سمجھ رہے ہو، ہماری ڈکشنری میں وہ لہو ہے. کیوں؟ اگر ترکو کا قائمہ کہہ کے تم اس کی طرف سبقت لے رہے ہو. اسی لیے رسول اللہ نے بھی جب دنیا طلب کی تو فقط دنیا طلب نہیں کر رہے، یوں نہیں کہ بریکٹ کو اوپن کر کے بریکٹ کو کھلا چھوڑ دیا ہو، بلکہ کمپلیٹ پکچر پیش کرتے ہیں کہ ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. رسول اللہ نے جب دنیا طلب کی تو فقط دنیا طلب نہیں کی، دنیا کے ساتھ آخرت کو طلب کیا، یعنی یہ بتلانا چاہ رہے ہیں کہ دنیا اتنی ہی طلب کرنا جس سے آخرت بھی ملتی ہو، وگرنہ اگر فقط اور فقط دنیا ہی دنیا لے رہے ہو اور اس کے اندر آخرت کا کوئی حصہ نہیں ہے، ترکو کا پائے چھوڑ دیا تم نے اس کو، فدو الیہا لہف کی طرف فدو کیا ہے، تجارت کی طرف فدو کیا ہے، لیکن تجھے کھڑا چھوڑ گئے ہیں. بس جس طرح سے اس آیت کے اندر یہ اصول ہمیں نظر آ رہا، بالکل اسی طریقے سے، اگرچہ موضوع ابھی ایک اور جگہ ہے لیکن چونکہ سورہ جمعہ میں آ چکا ہوں تو ایک اور نقطہ یہاں سے عرض کرتا چلوں کہ اسی طرح کا اصول، اسی انداز کا گزشتہ آیات کے اندر بیان ہوا کہ جب علماء یہود سے کہا گیا کہ مثل الذین حملوا التوراۃ ثم لم يحملوها كمثل الحمار يحمل اسفارا، کہ جن لوگوں نے، اب ترجمہ بہت کوشش کر کے ویسے ہی کریں کہ جیسی آیت ہے، تاکہ اس کے اندر جو اہل لغت ہیں ان کو اس کی چاشنی محسوس ہو کہ حمل التوراۃ ثم لم يحملوها، دونوں کا روٹ ورڈ تو حملہ ہی نکلے گا نا، حملو تو کیا، یحملوها نہیں ہوا. اب ترجمہ کیا ہوگا، کیسے ہوگا؟ یعنی وہ لوگ وہ تھے جنہوں نے تورات کو تو لیا، تورات سے کچھ نہ لیا. تو جنہوں نے تورات کو لیا، تورات سے کچھ نہ لیا، کمثل الحمار یحمل اسفارا، ان کی مثال گدھے کی سی ہے جس پر بوجھ ڈال دیا ہو. تو اگر آیت میں چھپا اصول یہ ہے اور تورات کے لیے ہے، تو یہی اصول قرآن کے لیے بھی ہوگا کہ مثل الذین حملوا القرآن ثم لم يحملوها، تو پھر کیا ہوئے، کمثل الحمار يحمل اسفارا، گدھے کی مانند چھوڑ دیا قرآن کو، قوانین الہیہ کو ترک کر دیا، مہجور کر دیا. اس آیت کو دیکھو تو ادھر بھی مہجوریت نظر آئی، اور نہ فقط یہ کہ قرآن کی مہجوریت نظر آئی، صاحب قرآن کی مہجوریت بھی نظر آئی. یعنی جب دنیا غالب ہو تو سب سے پہلے انسان جو ہے وہ اسی کی طرف فدو کرتا ہے، اور ترکو کا قائم. بس یہی سے بات کو اس نقطے پہ ختم کر رہا ہوں اور اگلے مرحلے کی طرف جا رہا ہوں کہ رسول اللہ نے فقط قرآن نہیں چھوڑا ہے، اہل بیت کو بھی چھوڑا، اور نہ فقط یہ کہ دونوں کو چھوڑا ہے، ساتھ ساتھ چھوڑا ہے. القرآن مع علی وعلی مع القرآن. اصول اگر یہاں قرآن کے لیے یہ قرار پایا تھا کہ قرآن کو تو لیا، قرآن سے کچھ نہ لیا، تو پھر علی بھی قرآن ہی کے ساتھ ہیں، कि इन्होंने अली को तो लिया, अली से कुछ ना लिया, अली को तो मान लिया, अली की नहीं माने। तो अगर अली को मान लिया, अली की नहीं मानी, तो बस जो कुरान के लिए कह रहे थे कि बस चंद नाम हैं तुम्हारे पास कि जिनको तुम दीवार सजाने के लिए इस्तेमाल करते हो, दीवार तो यकीनन सज जाती है, नहीं सजता तो किरदार नहीं सजता। जबकि इन्हें भेजा था किरदार सजाने के लिए, ना कि फकत दीवार सजाने के लिए। दीवार सच के भी दीवार ही रही, तुम रहे दीवार दीवार रह गई। लेकिन अगर तुमने अली को मानकर अली की मान ली होती तो फिर तुम ना रहते, फारस से आते मोहम्मद ही होकर उठ जाते। दुरूद पढ़े मोहम्मद वा। मैंने इसी अंदाज से इसी मौजू को सामने रखने के लिए जो आयत आपके सामने रखी, لقد ارسلنا رسلنا بالبينات وانزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط, कि हमने भेजा है रसूलों को بالبينات रोशन निशानियों के साथ, وانزلنا معهم الكتاب والميزان, और हमने उनके साथ उतारा है मीजान को, हमने किताब उतारी, बिल किताब वल मीजान, हमने किताब इनको दी और मीजान इनको दिया। किताब और मीजान का कम्बिनेशन क्या बतला रहा है कि तन्हा किताब कभी भी काफी नहीं थी, किताब के साथ मीजान का भेजना भी उतना ही जरूरी था जितना किताब का भेजना। ये मीजान क्या है? ये मीजान यही निजाम आदल है, यानी कि ये कुरान, ये किताब, ये अहकामात इलाही शेल्फ में रखने के लिए नहीं है, बल्कि इम्प्लीमेंटेशन के लिए है, ताकि इन्हें नाफिस किया जाए। और नाफिस कैसे करोगे कि जब कुरान के साथ मीजान साथ दे रहे हैं, कि पता चले कि जो समझ रहे हो वो वही समझ रहे हो जो अल्लाह समझाना चाह रहा है, या खुद अपने तई कुछ समझ रहे हो। तो वो कौन सा टूल है जो ये बयान करेगा कि जो समझ रहे थे वो सही समझ रहे थे, इसीलिए किताब के साथ उसने मीजान करार दिया। अगर इस मीजान को हटा दो तो फिर हटकने का वाफिर मकदार में मौके मयसर आ जाते हैं। और उसके बाद फिर उसने इल्लत बयान की। अभी तक इल्लत बयान नहीं हुई है। अभी तक क्या कहा था? हमने रसूलों को भेजा है, बयानात के साथ भेजा है, उनके साथ उतारा है किताब को, और उनके साथ हमने मीजान को उतारा है। ये चार चीजें हमने लवाजमात देकर भेजा है, लेकिन भेजे जाने का मकसद अभी बयान नहीं हुआ। मकसद अब बयान हुआ, ले यकूम, ये जो लाम है ये वही मकसद बयान कर रहा, ले यकूम। अच्छा, कौन यकूम करेगा? कामा यकूम से है ना, कौन कयाम करेगा? ये अंबिया जो आ रहे हैं, इनको तो भेज रहे हैं हम, इन्हें तो हम असलहा देकर भेज रहे हैं। वो असलहा क्या है? किताब वल मीजान। इन्हें तो हमने ये चीजें देकर भेजा है, कयाम किसने करना है? इन्होंने क्या कह रही है? ले यकूमुन नासु बिल किस्त, ताकि लोग कयाम करें अदल के साथ। बात फिर अदल पर आ गई, कहां कहां बचेंगे अदल से? ले यकूमुन्नासु, ताकि लोग आमादा हो जाएं, ताकि मुआशरा इतना मैच्योर हो जाए कि उनके हर हर फैसले में अदल छलक रहा हो। मुआशरे की बुनियाद अगर अदल पर करार पाएगी तो परवरदिगार आलम का वो एक नुकाती एजेंडा जो इस आयत करीमा में छुपा हुआ है, सूरह हदीद की 25 नंबर की आयत है, ले यकूमुन नासु बिल क़िस्त, ताकि लोग कयाम करें अदल के साथ, इतने मैच्योर हो जाएं, इतने आमादा हो जाएं, शऊर इतना बुलंद हो जाए कि कोई काम ना करे मगर ये अदल के साथ। ये एक नुकाती एजेंडा कुरान ने इस अंदाज से कहा। اور جو اس کے مقابلے پر آیا وہ کون ہوگا؟ وہ طاغی ہوگا، وہ طغیان کرے گا، وہ سرکش ہوگا، وہ طاغوت ہوگا جو ان کے مقابلے پر آئے گا، جو خدا کے بنائے ہوئے قانون کے مقابلے پر کوئی قانون لے کر آئے گا، جو خدا کے بنائے ہوئوں کے مقابلے پر کسی کو لے کر آئے گا، طاغی ہوگا، طاغوت ہوگا. اور اس انداز سے دوسرے مقام کے اوپر سورہ نحل کے اندر اس انداز سے اس حقیقت کو بیان کرتا ہے کہ وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا، اس نے اسی طریقے سے ہر امت میں ایک نمائندہ بھیجا ہے. اَنَا عَبَدُ، اب یہاں بتاتا ہے کیوں بھیجا، کہتا ہے اَنَا عَبَدُ اللَّهُ وَاجْتَنِبُ تَاغُوت، تاکہ فقط ایک اللہ کی عبادت ہو، تاغوت سے اجتناب کرو. اس کا مطلب یہ ہے کہ پروردگار عالم کے قوانین الہیہ کے جو کہ تشریعان خاص طور پر نافذ ہیں، ان کے اندر خاص وہ لوگ کے جو اس کے مخالفت میں سامنے آ جاتے ہیں، تو قرآن اس کو طاغوت کے طور پہ کہہ رہا ہے، اور کہہ رہا ہے کہ وہ جو ان کی پیروی کر رہے ہیں وہ اصلاً ان کی بندگی کر رہے ہیں. اسی لیے انبیاء نے کہا انا عبد اللہ، اللہ کی عبادت کرو. اب پتہ چلا عبادت کا مطلب کیا ہوا، عبادت کا مطلب فقط نماز نہ ہوا، عبادت کا مطلب فقط روزہ نہ ہوا. بہت سے لوگ ہیں کہ سر تو جھکا ہوا ہوگا، دل ابھی تک نہیں جھکا ہے، دل کہیں اور ہی لگا ہوا ہے. نماز میں چند افعال تو انجام دیے جا رہے ہیں، اعمال تو انجام دیے جا رہے ہیں، لیکن وہ قیام نہ قیام ہے، نہ رکوع رکوع ہے، سب کچھ ہے لیکن اس میں خلوص نہیں ہے، خالص نہیں ہے. تو یقیناً اس کا مطلب نماز کی شکل تو ہے لیکن روح نماز اس میں نہیں ہے. نماز پڑھ تو رہے ہوئے لیکن نماز قائم نہیں ہو رہی ہے، جبکہ نماز کو قیام کی ضرورت ہے، فقط پڑھنے سے کام نہیں چلے گا. دوسری طرف اس طرح سے بیان ہوا کہ حضرت ابراہیم نے جب بیت الشریف بیت اللہ کو تعمیر کر دیا، دیواریں اونچی کر دیں، تو اب دعا کے لیے ہاتھ بھی اٹھا رہے ہیں، تو کیا دعا مانگ رہے ہیں؟ یعنی کہ ایک شہر ہے جو آباد ہونے جا رہا ہے، ایک انداز سے معاشرہ یہاں تشکیل پائے گا، تو دعا جو مانگ رہے وہ بھی اسی انداز سے مانگ رہے کہ وَإِذْ قَالَ إِبْرَاهِيمُ رب اجعل هذا بلدا آمنا وارزق اهله من الثمرات. اب یہاں پر کیا کہتا ہے کہ اس شہر کو رب اجعل هذا بلدا آمنا وارزق اهله من الثمرات. ایک طرف یہ بیان کیا، اور تقریباً اسی انداز کا کلام ایک اور مقام پر بھی نظر آیا، اور وہاں پر کہتے ہوئے نظر آ رہے ہیں کہ وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَٰذَا بَلَدًا آمِنًا وَاجْنُبْنِي وَبَنِيَّ أَن نَّعْبُدَ الْأَصْنَامَ، اور ہمیں قرار دے دے اور میرے اس بیٹے کو قرار دے دے. کیا قرار، کس طرح قرار دے دے؟ کہ بتوں کا کہیں پوجنے والا، اصنام صنم کی جمع، یعنی پھر وہی انا عبد اللہ وَاجْتَنِبُ الطَّاغُوتَ. تو یہاں کہہ رہے ہیں کہ ہمیں وہی قرار دے دے، پھر تو اس کو امن کا گہوارہ بنا دے، اور ہمیں کہیں بت پرست نہ بنا دینا. ہے امن کا بت پرستی سے کیا تعلق ہے؟ کہہ رہے ہیں کہ اس شہر کو امن کا گہوارہ بنا دے، ہمیں بت پرست نہ بنانا. یعنی اگر امن چاہتے ہو تو انا عبد اللہ کے اندر امن ملے گا، خدا سے ہٹ کر اگر کچھ کرو گے امن کے نام پر ہی کرو گے، اس سے زیادہ فساد اور کہیں نہیں ملے گا اگر خدا کو چھوڑ کر کوئی امن قائم کرنے کی کوشش کر رہا ہے. یہ امن وہی ہوگا جو فرعون کہہ رہا اس کہ جناب یہ جو موسیٰ ہے یہ فساد پھیلا رہے ہیں زمین میں، اور میں تو زمین میں امن قائم کر رہا ہوں. تو وہ فرعونی امن ہوگا جو موسیٰ کو چھوڑ کر کیا جا رہا ہوگا، اور فرعون کی ڈکشنری میں جو موسیٰ کر رہے ہوں گے وہ فساد ہوگا. یہاں کی بات کو یہاں ختم کرتے ہیں یہ کہہ کر कि यस हमें फसाद मूसवी चाहिए, हमें फिरौन का अमन नहीं चाहिए। इस वक्त भी दुनिया में अमेरिका और इसराइल यही कहते हुए नजर आते हैं कि हम अमन कायम करने जा रहे हैं, ये एटमी हथियार बना रहे, वो बना रहे, ये बना रहे, तुम अपना एटॉमिक प्रोग्राम जो है वो रोल बैक कर दो, नहीं करेंगे तो हम नहीं करेंगे, तुम रोल बैक कर दो, इससे अमन कायम हो जाएगा। क्या कहने आपके अमन के? इसे कहते हैं क्या है ये? इसी को फसाद कहते हैं। तो वो अमन जो फिरौन कायम कर रहा है, आज अमेरिका और इसराइल फिरौन की बेहतरीन नुमाइंदगी करते हुए वही काम कर रहे कि आपने फिरौन को नहीं देखा था तो कोई मसला नहीं है, नेतन्याहू को देख लो, उसने कितने बच्चों को कत्ल किया था, तुमने नहीं देखा, आओ देखो इस तरीके से किया था, तुमने नहीं देखा कि उस वक्त लोगों ने क्यों नहीं साथ दिया, क्यों नहीं खड़े हो गए, आओ देखो इस वक्त जो दीगर इस्लामी ममालिक हैं कैसे तमाशाई बने हुए हैं। तो अब हमें वो बातें भी समझ में आ रही हैं कि ये लोग अल्लाह ने इस अंदाज से गोया उस तारीख को फिर सामने कर दिया कि वहाँ बच्चे ज़िबा हो रहे थे और यहाँ मुसलमान शराब व कबाब की महफिलें सजा रहे और यहाँ पर फाइनेंशियल हब बना रहे हैं कि दुनिया से टूरिस्ट आएंगे कि हमारा मुल्क तरक्की करेगा, यहाँ पर मंदिर तामीर कर रहे हैं अपने आकाओं को खुश करने के लिए, इधर इब्राहिम दुआ कर रहे हैं कि मेरे घर को अमन का गहवारा बना दे और मैं बुत परस्त ना करार देना। ऐसा लग रहा है कि मोहम्मद बिन सलमान की पॉलिसी सामने रखी हुई है और उसको देखकर दुआ कर रहे हैं कि इस घर के अंदर और इस शहर के अंदर कहीं बुत परस्ती ना आने पाए, कहीं दोबारा से वही सिलसिला ना शुरू हो जाए कि जो उस अंदाज से था। अब ये आयत जो मैंने पिछली वाली आयत पढ़ी उसको मुकम्मल करूंगा, ये तो असनाम तक की आयत थी और सिर्फ पहला जुमला है जो इसके अंदर रिपीट हो रहा था, सूरह इब्राहिम की 35 नंबर की आयत थी जो मैंने अभी तिलावत की और वो जो इशारा करके छोड़ दिया था वो सूरह बकरा की 126 नंबर की आयत है। अब वहां पर इस आयत को मुकम्मल पढ़ेंगे तो मजा आएगा। इसको कहते हैं अल कुरान युफस्सिरुहु बाज़हु बाज़। यहां पर कह रहे हैं कि वह इस कौल इब्राहिम رب اجعل هذا بلدا آمنا وارزق اهله من الثمرات। अब यहां पर वर्जुक अहलहु मिन الثمرات की बात की कि जो आमन का गहवारा बन जाएगा, तो अब वर्जुक अहलहु मिन الثمرات, अब वो ثمرات से रिस्क दे यहां के अहल को, जो ये यहां के वासी हों, जो यहां के शहरी हों, जो यहां पर अमन और अमान से रह रहे हो। कौन हो जिनको ये समरात मिलेंगे? बहुत तवज्जो, फकत वो नहीं कि जो यहाँ पर लह रहे होंगे और फकत नारे ही नारे बुलंद कर रहे होंगे, फकत रहने से समरात नहीं मिलेंगे। वर्दुक अहलहू मिन समरात, कौन वर्दुक अहलहू? अब उस अहलहू के नीचे हाशिया लगाते हैं कि वो अहलहू कौन है जो यहाँ रह रहे हैं। फकत वो अहलहू नहीं है कि जिनके शनाख्ती कार्ड पर पता वहाँ का लिखा हुआ होगा, जिनका मुस्तकिल पता वहाँ का होगा, कि जो कह रहे होंगे हमें मुस्तकिल पता वहाँ का ही दे दे, फकत इससे समरात नहीं मिलेंगे, बल्कि मन आमन, वो लोग मन आमना मिनहुम बिल्लाही वल यौमिल आखर, वो लोग के जो ईमान लाएंगे और आखिरत पर ईमान लेकर आएंगे, यानी जो खुदा पर ईमान लाएंगे, जो आखिरत पर ईमान लाएंगे, फिर यहां से ब्रैकेट ओपन, फिर वहां से ब्रैकेट क्लोज, यहां से दुनिया, वहां से आखिरत, जो दोनों पर ईमान लेकर आएंगे समरात उन्हीं को मिलेंगे। वो जो फकत दुनिया दुनिया कर रहे होंगे यहाँ रहने के बाद, ना उन्हें समरात मिलेंगे, ना उन्हें समरात मिलेंगे जो दुनिया को बिल्कुल ही क्रॉस करके आखरत आखरत कर रहे होंगे, ना समरात इन्हें मिलेंगे, ना समरात उन्हें मिलेंगे, समरात उन्हीं को मिलेंगे जो दोनों को इस अंदाज से ऐसे लेकर चल रहा होगा कि दुनिया से उतना ले रहा होगा जिससे आखिरत भी मिल रही होगी। दुरूद पर मोहम्मद वा। बस अजीजों, ये है आयात और ये है उनकी तफसीर। किसी ने इमाम से पूछा कि अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम
یہاں پروردگار عالم نے اولی الامر کا نام لیا ہے, یہاں پر نام کیوں نہیں لیا کہ علی کی اطاعت کرو, حسن کی اطاعت کرو, حسین کی اطاعت کرو, یہاں نام کیوں نہیں لیے ہیں؟ حدیث طویل ہے, وقت کو دیکھ کر تلخیص کر رہا ہوں. تو جواب میں یہی فرمایا کہ اللہ نے نماز کی رکعتوں کا بھی تو قرآن میں بیان نہیں کیا, بس اتنا ہی کہا ہے کہ نماز پڑھو تو اس کی رکعت رسول اللہ سے پوچھتے ہو, تو اس نے اولی الامر کا بیان کیا ہے, یہ بھی رسول اللہ ہی سے پوچھ لو وہ اولی الامر کون ہے. مسئلہ وہاں آئے گا کہ تم اولی الامر کو تو قرآن سے لوگے, لیکن اولی الامر کے مصداق کو تم اپنی طرف سے قرار دو گے, اس کو فساد کہتے. تو جہاں سے اولی الامر کو لیا ہے, جہاں سے کلمہ اولی الامر لیا ہے, مصداق اولی الامر بھی وہیں سے لینا ہے. وہ ہاتھ پکڑ کر اٹھا کر دکھا رہے ہوں گے کہ فہذا علی المولا, یہی ہے وہ, یہی ہے. بس عزیزوں آگے چلیے, دوسرے مقام کے اوپر بیان فرماتے ہیں کہ اتقوا اللہ وعدلوا, تقوی الہی اختیار کرو اور عدل کرو. فانکم بس تعیبون علی قوم لا یعدلون, کیونکہ تم ان لوگوں کی حکومت کو ناپسند کرتے ہو جو عدل نہیں کرتے. جب تم ان کی حکومت کو پسند کرتے ہو جو ناپسند کرتے ہو جو عدل نہیں کرتے, تو تم بھی عدل کرو. اب اس کا مطلب یہ نہیں ہے کہ یہ آیت جو ہے وہ حکمرانوں کے لیے ہے, کہ اسلام آباد کے لیے فقط یہ آیت نازل ہوئی ہے. یہاں جتنے لوگ مجھے سن رہے ہیں, قرآن فقط اسلام آباد کے لیے تو نازل نہیں ہوا, قرآن فقط پارلیمنٹیرینز کے لیے تو نازل نہیں ہوا, قرآن تو ہر انسان کے لیے نازل ہوا ہے. تو اس کا مطلب کہ اگر تم اس حکومت کو ناپسند کرتے ہو جو عدل نہیں کرتی, اور پروردگار تم سے کہہ رہا ہے کہ عدل کرو, اس کا مطلب یہ ہے کہ کچھ حکومت تو تم بھی رکھتے ہو, اور اگر تم حکومت رکھتے ہو تو اب اگر تم سب کے سب رعیت رکھتے ہو, تو پروردگار حق رکھتا ہے کہ تم سے سوال کرے تمہاری رعیت کے بارے میں. تم اپنے گھر میں حاکم ہو یا نہیں حاکم ہو, گھر میں تمہاری اجازت سے کوئی داخل ہوتا ہے یا اپنی مرضی سے داخل ہوتا ہے, اپنے گھرانے کی اس انداز سے اس کی ضروریات کو پورا کرنا اور ان کے لیے بہت سے فیصلے کرنا, یہ تم کرتے ہو یا کوئی اور کرتا ہے؟ اب اگر وہ تم ہو کہ جو ایک خاندان کے سربراہ ہو, بتاؤ تمہاری حکومت ہے یا نہیں ہے؟ اور اگر حکومت ہے تو کیا اس حکومت میں تم عدل کرتے ہو جو اللہ سے کہہ رہے ہو کہ بھیج اسے جو پردہ حیبت میں ہے تاکہ میں زمین میں عدل و انصاف کو ان کے ساتھ بھر دوں؟ تو پردہ غیب سے یہی آواز آئے گی کہ میاں پہلے اپنے گھر کو تو عدل سے بھر دو, یہ تو تم نے کرنا ہے. زمین عدل سے آخر کو بھر ہی جائے گی, میرا اندر جو بھرے گا ظہور تب ہوگا, جب میرے اوپر مہدویت کا ظہور ہوگا تو پھر معاشرے میں خود ہی امام کا ظہور ہوگا. لیکن ابھی پہلا مرحلہ طے نہیں ہوا ہے, دوسرا مرحلہ تو بہت دور ہے. بس عزیزوں مختصر کروں, تو جس انداز سے عدل کی اہمیت کو قرآن بیان کر رہا, ائمہ معصومین بیان کر رہے, وہاں ایک حدیث کا بیان کر کے گفتگو کو یہاں تک سمیٹتا ہوں اور پھر مہجوریت شریک القرآن پر چلا جاتا ہوں. کہ حدیث ہمارے پاس موجود ہے, وَبِالْعَدْلِ قَامَتِ السَّمَاوَاتِ وَالْأَرْضِ, زمین اور آسمان کا قیام عدل پر ہے. یعنی اگر زمین و آسمان کے درمیان سے عدل نکل جائے تو پھر نہ زمین زمین رہے گی نہ آسمان آسمان رہے گا. درمیان میں جس چیز نے قائم رکھا ہوا ہے وہ عدل ہے. سمجھ میں آ رہی ہے بات؟ آہستہ آہستہ اگر الفاظ کو بھی انہی سے جوڑنے لگوں کہ زمین اور آسمان کو اگر قائم رکھا ہوا ہے تو عدل نے قائم رکھا ہوا ہے. آپ کو امام قائم سمجھ میں آئے؟ آئے
أين السبب متصل بين الأرض والسماء؟ وہ جو دونوں جو سبب ہے درمیان کا, جس نے زمین کو زمین اور آسمان کو آسمان رکھا ہوا ہے, وہ سبب کہاں ہے؟ روایت کہہ رہی ہے وہ عدل ہے جو سبب ہے. آپ پکار رہے ہیں وہی تو عدل ہے, جو اس انداز سے مظہر عدل ہے, جو خدا کے عدل الہی کا مظہر ہے کہ جس کے ذریعے سے پروردگار عالم کا وعدہ پورا ہوگا, لِيُدْهِرَهُ عَلَى الدِّينِ كُلِّ, تاکہ غالب کر دے, لِيُدْهِرَهُ رسول اللہ کو غالب کر دے, وہ وعدہ پروردگار امام زمان نہیں تو اور کون ہے؟ پاس عزیزم, اس انداز سے اگر دیکھا جائے تو یہ سلسلہ فقط اور فقط زمین اور آسمان, ایسا نہ ہو کہ یہ بات زمین کی ہو رہی ہے آسمان کی ہو رہی ہے, میں تو بس یہیں سائڈ میں کھڑا ہوا دونوں کو دیکھ رہا ہوں. نہ, جب زمین و آسمان کہہ رہے ہیں نا, تو جو بھی اس کے درمیان میں ہے اس پر بھی اس کا اطلاق ہو جائے گا. جب وہ کہہ رہا ہے خلق السماوات والارض وما بینہما, کہیں پر کہہ دیا کہیں پر نہیں کہا. اگر نہیں کہا ہے تو اس کا مطلب یہ نہیں ہے کہ وہاں پہ وہ نہیں ہے. جب زمین اور آسمان کا بیان ہو گیا تو جو اس کے درمیان میں ہے وہ بھی اس میں تقدیر میں شامل ہے. تو اب اگر کہا جائے کہ زمین و آسمان کا قیام عدل پر ہے, تو وہ تم ہی تو ہو, تم بھی تو ہو جو اس کے درمیان میں ہو, اپنے اوپر کیوں نہیں غور کرتے؟ خود تمہارا وجود بھی تو عدل پر ہی قائم ہے. اپنے جسم کے اندر دیکھو, تمہیں ہر چیز اپنے اپنے مقام پر نظر آتی ہے. ڈاکٹر حضرات یقیناً مجھے سن رہے ہیں, ذرا دیکھیے کہ آپ کے بدن کے اندر اگر ایسینوفل یا نیوٹروفل بڑا ہوا نظر آ رہا ہو تو اس کا مطلب کیا ہے؟ آپ کے جسم میں کوئی فساد ہو گیا ہے. فسادہ یعنی کچھ حدود اور قیود خالق نے قرار دی تھی, کسی کیمیکل کو کسی دائرے میں رہنا تھا, 1.5 اور 6.5 ایم جی کے درمیان میں رہنا تھا, اس سے نیچے آ گیا تو بھی مسئلہ ہے اور اس سے اوپر چلا گیا تو بھی مسئلہ ہے, فساد ہے. آؤ اس فساد کو دور کر دیتے ہیں. تمہیں انجیکشن دے رہے ہیں, اس کو لگا لو, وہ کیمیکل جو اپنی حدود سے باہر چلا گیا عین اسی مقام پر آ جائے گا جو اس کا مقام ہے. اسی کو دیکھیے, میں تو اپنا ٹاپک پیش کر رہا ہوں, ڈاکٹر حضرات سمجھ رہے ہوں گے کہ میں میڈیکل سائنس کی بات کر رہا. اب اگر یہاں پر ہیموگلوبین کم ہوا ہوا نظر آ گیا تو بس سمجھ جائیے کہ بلڈ میں آئرن کی کمی ہو رہی ہے. تو پھر کھائیے سیب روزانہ کم از کم ایک, اور اگر اس سے بھی معاملہ نیچے چلا گیا ہے تو بھیا کچھ اور سپلیمنٹس لینے پڑیں گے تاکہ وہ آئرن اپنے مقام پر آئے اور آپ کا ہیموگلوبین ٹھیک ہو جائے. کہیں ایسا ہوتا ہے کہ آپ لیب کے اندر ٹیسٹ کروا کے آتے ہیں, وہ جو برابری برابری کی بات کرتے ہیں کہ نہیں سب برابر ہے سب برابر ہے, لاؤ ذرا ان کے لیے کوئی ایسی ڈوز تیار کرو کہ ان کے باڈی میں ایسی چیز انجیکٹ کر دیتے ہیں کہ یہ کیا بات کر رہے ہیں کہ یہ 1.5 ہوگا, وہ 12 ہوگا, وہ 3 ہوگا, لاؤ سب برابر کر دیتے ہیں, سب برابر ہیں. اگلے ہی لمحے کال کر دیجئے گا, پکی پکائی دی گئی اگر کہیں موجود ہیں تو. سمجھ میں آ رہی ہے بات؟ تو اس کا مطلب یہ ہے کہ وہ جو برابری برابری کر رہے ہوتے ہیں, اگر ایسی برابری کر لی تو اسے موت کہتے ہیں. پروردگار نے جس چیز کو جہاں رکھا ہے وہی اس کا حق ہے. عدل اسی کو کہتے ہیں کہ جو شے کا مقام ہو اسے اسی مقام پہ رکھو, یہ عدل ہے, اس مقام سے گرا دو, یہ ظلم ہے. تو اگر تمہارا اندر کا نظام عدل پہ قائم ہے تو بتاؤ, جس طرح تمہارے اندر ایک نظام کو رکھا ہے جس معاشرے میں رہ رہے ہو, کیا وہاں کوئی نظام نہیں ہوگا؟ اور اگر وہاں نظام ہوگا تو اس کے اندر استحکام کہاں سے آئے گا؟ تم لے کر آؤ گے یا جس نے بنایا ہے وہ اسے تم سے پہلے اور تم سے بہتر جانتا ہے؟ तो तुमसे पहले जानता है, तुमसे बेहतर जानता है, वो बयान करता है कि ये लोगो कानून है। अगर इन दोनों कवानीन को सामने रखें इस अंदाज से, बहुत तवज्जो, अगरचे 36 जगह पर इस मिसालें दे चुका हूँ, यहाँ पर भी दे दूं कि अगर यहाँ पर माशाल्लाह इधर अगर हम ऊद का स्प्रे कर दें या यहाँ एयर फ्रेशनर कर दें, तो अभी मैं यहाँ पर फिश करूँगा और वो वहाँ पर दूर जो बैठे हुए हैं वहाँ तक उसकी खुशबू पहुंची या नहीं पहुंची। आपने बताया था इसको कि वहां जाना है, या इसे खुद पता था कि इसे कहां जाना है? ये यूं ही चली गई टहलते टहलते, या कोई कानून था इसके पीछे कि ये वहां गई है? आओ जरा केमिस्ट से पूछते हैं कि क्या हुआ, तो वो कहेगा दिस इज व्हाट वी कॉल द लॉ ऑफ डिफ्यूजन, the movement of molecules from higher concentration towards lower concentration, and this is the law. ये law किसी scientist ने बनाया नहीं, उसने discover किया कि अगर molecules की higher concentration है तो बस बात तय है कि इसने वहीं जाना है जहां लोअर कंसंट्रेशन है। कोई नहीं बताएगा, इसका हाथ पकड़ कर नहीं लेकर जाएगा कि चलो चलो तुम्हें बताते हैं कि लोअर कंसंट्रेशन कहाँ है। वो आपसे कहेगी क्या इंसान समझ लिया है, क्या नालायक इंसान समझ लिया है कि उसे पता नहीं चल रहा है? मुझे परवरदिगारे आलम ने जो कानून देकर भेजा है, मुझे अच्छी तरह मालूम है मुझे कहाँ जाना है, वो वहीं जाता है जहां उसकी जरूरत है। अब अगर ये कानून उसने बनाया है और ये कानून अपनी तरफ इतना इतना बेहतरीन है कि वो साइंटिस्ट चचा साइंटिस्ट ने जब इस कानून को देखा तो इतना मन्ना सदकना कर लिया कि इस कानून के ऊपर बुनियाद बनाते हुए अपनी इजाद कर ली और कहा कि दुनिया इधर से उधर हो जाएगी, ये कानून मुझे धोखा नहीं देगा। अजब बात है कि तुम्हें तो पता भी नहीं है कि वो बनाया किसने है, लेकिन एतकाद इतना है उस किसी पर कि जिसने ये बनाया है धोखा नहीं देगा, इस कानून पर बुनियाद रखते हुए अपनी इजाद कर ली। ये फायर अलार्मिंग सिस्टम जो उसने बनाया है उसमें भी तो यही हो रहा है कि यहाँ से धुआं उठा, धुआं यहाँ से उठकर वहीं गया जहाँ लोअर कंसंट्रेशन थी, वहीं पर सेंसर मौजूद था जो एटमॉस्फेयर से इनपुट ले रहा था, उसी ने इनपुट लेकर माइक्रो कंट्रोलर को कहा कि मियां मैंने कुछ धुआं महसूस कर लिया है। माइक्रो कंट्रोलर ने कहा अच्छा ऐसा हो गया, एक्टिवेटर को मैसेज दिया कि वो आ गया जिसका मसला था, जिसका डर था, एक्टिवेटर से कहा एक्टिव हो जाओ, उसने जनाब वहां से मोटर को एक्टिवेट कर दिया, इधर से मोटर चलना शुरू हुई और नलकियों में से पानी आना शुरू हुआ, स्प्रे होना शुरू हो गया। बात तो वहीं से चली थी, उसी कानून से जिसने तुम्हारी ये आग बुझाई है। तो बस यही समझा रहा हूं, जरा तवज्जो, ये जो जर्रा था अपनी मर्जी से, बहुत तवज्जो रहे, ये जो जर्रा था ये अपनी मर्जी से डेविएट नहीं हो सकता है, इसने वहीं जाना है जहां इसको करार दिया गया है, इसमें इसकी अपनी चाहत शामिल नहीं है। लेकिन है हजरत इंसान, तू तो अशरफ है, अगर चाहते तो तेरे लिए भी ऐसा कानून बना सकते थे कि अगर सच बोलते बोलते झूठ बोलना चाहता तेरी जबान बंद कर देते और तू झूठ ना बोल सकता, लेकिन यही बतलाना चाहते हैं कि तू अशरफुल मखलूकात है। ये जर्रा अपनी चाहत रखते हुए नहीं जा रहा है, ये तो इजबारन वहां जा रहा, लेकिन तेरा शरफ ये है कि तू अपने इख्तियार से उस कानून पर अमल करे जो हमने तेरे लिए करार दिया है। ये हायर कंसंट्रेशन से लोअर कंसंट्रेशन तक ऑटोमेटिकली जा रहा था, लेकिन वो जो पूरे साल तुमने खर्च कर दिया अपनी हैसियत पर रहते हुए, खर्च करते रहे 365 दिन खर्च करते रहे, फिर भी बच गया, दिस इज व्हाट वी कॉल द हायर कंसंट्रेशन, तुम्हारे पास जमा हो गया है, ला उधर दे दो जहां लोअर कंसंट्रेशन है। ज़कात का कानून भी यही है, खम्स का कानून, दुरूद पढ़े मोहम्मद वा तुम्हारी जेब से उड़कर नहीं जाएगा। वो तुम हो जो अपने आप को तसल्ली दे देते हो कि मैं एटीएम से निकल रहा था, आ गया और मैंने दे दिया, चलो कोई मसला नहीं, जान का सदका चला गया। अरे कहाँ चला गया? ऐसे ही चला गया, चलो सदका चला गया। अरे कहाँ सदका चला गया? नियत की थी, डाकू को देता हूँ रकम सदके की नुनवान से, उर्बतन इल्लाह। मुतवज्जे थे, जेब कट गई कहीं। अरे वो फितरा, एक साहब थे मेरे पास आए, तो फितरा लेकर आ रहा था, जेब देखिए फटी भी दिखाई गई, निकल गया यहाँ से। हमने कहा निकल गया तो निकल गया, दोबारा दीजिए, कहानी अदा नहीं हुआ। हमने कहा नहीं हुआ, अल्लाह ताला जिम्मेदार थोड़ी है कि जेब फटी हुई है। हैं, तवज्जो क्यों नहीं थी, मुतवज्जे क्यों नहीं थे? तो उनको अजीब लगा। खुदा ना खास्ता अगर यहाँ मौजूद है तो माजरत के साथ, मैंने तो एक टेस्ट केस, एक केस स्टडी पेश किया है कि लोग शॉर्टकट ढूंढते हैं। बहरहाल नहीं अदा हुआ, क्यों? मुतवज्जे नहीं थे। तवज्जो के इन्नमल अमाल बिन्नियात, अमल कदार और मदार नियत के साथ है। जब नियत ही नहीं थी तो कहां से अदा हो गया? तो आइए यहां तक अगर मेरे साथ आ गए कि कवानीन इलाही, चाहे तकवीनी कानून हो चाहे तशरीही कानून हो, वो जिसने लॉ ऑफ डिफ्यूजन बनाया है उसी ने ये जकात का कानून बनाया है। जैसे वो लॉ ऑफ डिफ्यूजन तुम्हें धोखा नहीं देगा, ये जकात का कानून भी तुम्हें कभी धोखा नहीं देगा। जैसे लॉ ऑफ डिफ्यूजन से तुम्हारे इस खिलकत के अंदर अदल नाफिज है, मुनासिबत नाफिज है, तो बिल्कुल उसी तरीके से ये ज़कात का निज़ाम है। अगर इसको भी अडॉप्ट करते हो, अपने उमूर की तरफ तवज्जो देते हो, तो यकीनन तुम्हारा मुआशरा भी वैसे ही मुस्तहकम रहेगा जैसे इन कवानीन से तुम्हारी ज़िंदगी मुस्तहकम है। दुरूद पढ़े मोहम्मद मौल। बस ऐसी मेरे पास अखलाकी तौर पर एक घंटा है, और गैर अखलाकी तौर पर 5-10 मिनट अगर ऊपर हो जाए तो परेशान तो नहीं है, खाना वाना तो खाया हुआ होगा इंशाल्लाह। तो अजीजों आइए अब जरा मौजू पर, मौजू पर तो थे लेकिन आइए जरा और दकीक मौजू पे चले जाते हैं कि जिस तरीके से वो कुरान महजूर था, कि इस कुरान को लोगों ने महजूर कर दिया था, बिल्कुल उसी तरीके से जिसे रोज कम अज कम 3 मरतबा सलाम करते हो, अस्सलाम अलैका या शरीकल कुरान, तो वो जो शरीकुल कुरान है, जो सुलूक कुरान के साथ हो रहा, वही सुलूक शरीकुल कुरान के साथ भी हो रहा। जैसे कुरान को महजूर करार दे दिया, वैसे ही शरीकुल कुरान को भी महजूर करार दे दिया। यानी ऐसी शय कि जब छोड़ने पर बात आए तो सबसे पहले जिसे छोड़ा जाएगा वो वही होगा। अब अगर कुरान ऐसी शय था कि अगर छोड़ने पर बात आए तो पहला वही होगा जिसे छोड़ा जाए, तो पता चला वो जो शरीकल कुरान है, जब छोड़ने की बारी आई तो सबसे पहले उसी का साथ छोड़ दिया जिसने तुम्हारा साथ कभी नहीं छोड़ा। इसलिए कहते हैं कि हम तुम पर नजर रखते हैं, हम दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। कहते हैं हमारी अगर नजर तुम पर ना हो तो दुश्मन तुम्हें खा जाए। और ये जो बात कह रहे हैं ना कि अगर हमारी नजर तुम पर ना हो तो दुश्मन तुम्हें खा जाए, दूसरी तौकी में करते हैं कि अगर तुम हमें महबूब ना होते तो हम तुमसे बात भी ना करते। ऐसा सुलूक करने के बाद भी अगर कोई हमारी तरफ देख रहा हो और वो मुंतजर हो हमारा, ना कि मैं उनका मुंतजर हूं, वो मेरा मुंतजर, मैं मुंतजर हूं वो मुंतजर हो गया, हकीकतन मुझे मुंतजर होना चाहिए था, उन्हें मुंतजर होना चाहिए था। मुंतजर कहते हैं जो इंतजार कर रहा हो, मुंतजर उसे कहते हैं जिसका इंतजार किया जा रहा हो। बस अजीज हो, इस अंदाज से इमाम ज़मान अलैहिस्सलाम, कुछ रिवायती थी उसको मैंने कट शॉर्ट कर दिया। और आइए कि जिस तरीके से कुरान से पूछ रहे, उसको कह रहे कि शरीकुल कुरान हैं आप, कुरान के शरीक हैं, तो आए कुरान से ही पूछते हैं कहाँ हैं हमारे साहिब, कहाँ हैं हमारे ज़माने के इमाम, और किस तरीके से वो غیبت میں چلے گئے اور کیوں وہ کس طریقے سے وہ ظہور فرمائیں گے اگر تم ان کے شریک ہو، یعنی جہاں تمہارے امام ہیں وہی قرآن ہے، جہاں قرآن ہے وہی امام ہے، تو آئیے پوچھیں نا قرآن سے کہ تم تو ہمارے سامنے ہو، وہ تمہارے شریک کہاں ہیں جو ہمارے سامنے جن کو ہونا چاہیے تھا، ممکن نہیں ہے کہ نہ بتائے، تو آئیے قرآن سے پوچھتے ہیں۔ یہ آیات ہم نے 36 مرتبہ پڑھی ہوں گی، آج ذرا اس نظریے سے پڑھتے ہیں کہ سورہ مبارکہ قصص، وَدَخَلَ الْمَدِينَةَ عَلَىٰ حِينَ غَفْلَةٍ مِّنْ أَهْلِهَا فَوَجَدَ فِيهَا رَجُلَيْنِ يَقْتَتِلَانِ هَذَا مِنْ شِيعَتِهِ وَهَذَا مِنْ عُدُوِّهِ۔ مختصر کروں، اگرچہ دل مطلب جو کرنا تھا وہ ایک ایک لفظ کے اندر جانا تھا، نہیں جا پاؤں گا۔ کیا کہا؟ کہا کہ اور داخل المدینہ، حضرت موسیٰ کے بارے میں بات ہو رہی ہے کہ وہ شہر میں داخل ہوئے، کیسے داخل ہوئے؟ حین، وہ وقت کیسا تھا جب وہ داخلہ کیا؟ حین غفلتن، غفلت میں تھے وہاں کے لوگ۔ لو پہلا مام لسٹ بنائیے، لکھیے وہ تمام کی تمام چیزیں جو امام زمان کو ہم سے دور کرتی ہیں۔ غفلتن، کہ جب شہر والے غفلت میں تھے، تو پہلا مسئلہ تو یہیں پہ درپیش آ گیا حجت زمان کو کہ میں اپنی قوم میں آیا ہوں اور قوم غفلت میں موجود ہے۔ اس کے بعد کہتے کہ وہاں کے باشندے، یقیناً وہاں وہ دو شخص لڑ رہے تھے، ایک ان کے شیعوں میں سے تھا اور ایک ان کے غیر میں سے تھا، وقت نہیں ہے اس کو اور تفخیص کریں۔ اب وہ لڑنے والا لڑ رہا ہے، اب وہ آئے ہیں اچانک، دیکھا لڑائی ہو رہی ہے، جو ان کا شیعہ تھا اس نے بلایا، آؤ موسیٰ آؤ، اس کو دیکھو یہ کیا کر رہا ہے، فرعونی ہے۔ تو حضرت موسیٰ نے، دو روایات ہیں، دھکا دیا یا مکہ مارا، چلیے مکہ لے لیتے ہیں۔ حضرت موسیٰ لحیم شہیم، وہ فرعونی بالکل پتلا دبلا، اس انداز سے دھکا دیا، وہ مر گیا۔ سمجھ میں آئی بات؟ توجہ، جب مر گیا تو کہا قال ھذا من عمل الشیطان انه عدو مضل مبین، کہا یہ شیطان کا عمل تھا، بے شک وہ انسان کا کھلا دشمن ہے۔ پتہ چلا کچھ گڑبڑ ہو گئی ہے۔ دوسرا دن شروع ہوا، جب دوسرا دن شروع ہوا، اب یہاں پر دعا کی، اسی وقت کہا رب، قال رب انی ظلمت نفسی فاغفر لی فغفر لہ انہ ہو الغفور الرحیم، کہ بولے اے پروردگار، میں نے اپنے آپ پر ظلم کیا، سو تو مجھے بخش دے۔ تو اللہ نے ان کو بخش دیا، بے شک وہ بخشنے والا ہے۔ قال رب بما انعمت علی فلن اکون ظہیرا للمجرمین۔ پوائنٹ نمبر ٹو، جب انہوں نے کہا اے پروردگار، اب تو نے مجھے بخش دیا ہے نا، بس اب میں کبھی مجرمین کا مددگار نہیں ہوں گا۔ قوم غفلت میں ہے، قوم مجرمین میں ہے، تو جو جرم کرنے والے ہوں گے، امام زمان کی آواز کو سنیں کہ میں کبھی مجرمین کا مددگار نہیں ہوں گا، مدد اس کی ہوگی جو میری راہ میں قدم اٹھا رہا ہوگا۔ ایسا اگر کہے یا علی مدد، تو علی اس کی بھی مدد کریں گے، لیکن اگر کوئی مجرمین میں سے ہو، تو علی شناختی کارڈ دیکھ کر مدد نہیں کریں گے، علی افکار اور کردار دیکھ کر مدد کریں گے۔ اس کے بعد کہتے ہیں فاصبح فی المدینہ، اب دوسرا دن شروع، اصبح دوسرے دن کو شروع کرنے کو کہیں گے، جب شروع کیا تو خائفاً، اب پریشان بھی ہیں۔ مختصر کروں، کہا اب جب گزر رہے ہیں تو وہ جس نے کل پکارا تھا آج پھر لڑ رہا اور کہہ رہا ہے آؤ آؤ موسیٰ آؤ، اس کو بھی مار دو۔ یہ لو، اللہ نے موسیٰ کو بھیجا تھا، وَلَقَدْ أَرْسَلْنَا رَسُولَنَا بِالْبَيِّنَاتِ وَأَنزَلْنَا مَعَهُمُ الْكِتَابَ وَالْمِيزَانَ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ، اس نے بھیجا تھا اس لیے کہ لوگ قسط کے ساتھ قیام کریں گے اور زمانے میں عدل کو نافذ کریں گے، اس نے اس لیے بھیجا تھا۔ اور اس نے کس لیے سمجھ لیا کہ یہ بندوں کو مارنے آئے ہیں، آؤ اس کو بھی مار دو، آؤ اس کو بھی مار دو، یہ اپنی مدد کے لیے بلا رہے ہیں کہ بڑا اچھا ہوگا، امام آئیں گے ان کو تو نہیں چھوڑیں گے، ان کو اپنی فکر نہیں ہے، انہیں معاشرے کی کوئی فکر، انہیں خدا کے دین کی کوئی پرواہ نہیں، ان کو سیلف سیٹسفیکشن چاہیے، اس کو بھی مار دیں گے، اس کو بھی مار دیں گے، اس کو بھی مار دیں گے۔ امام زمان نہ ہوئے کیا ان کو سپاری دے رہے ہیں کسی کی، اس لیے بھیجا ہے خدا نے، ये सुपारियां देते रहोगे, इसको मार दे, उसको मार दे, इसको मार दे, किस लिए भेजा? हिदायत लेनी थी। तो जिस इमाम से हिदायत लेनी थी उसको कत्ल करने के लिए अलाकार समझ लिया, तो कहां था मकाम हुज्जत का? कहां ले आए इस चीज को? कुरान ने कहा कि इन लोगों ने फस्तखफ कौमहु फअताउहु, इन्होंने अपने हुक्मा की, हाकिमों की इताअत की, फस्तखफ तुझे कम कर दिया था। तो जब कौम को, कौम ने हुज्जत जमान को कम कर दिया, फस्तखफा कर दिया और उसकी इताअत की कि जो के जालिम है, जो जाबिर है, तो अल्लाह ने इनसे कहा कि ऐ मूसा निकल जाओ अपनी कौम में से। समझ में आई बात? इमाम जमान को अगर बेवकत कर दिया तो खुदा ने भी उस नेमत को पर्दे में कर दिया। क्यों? यही कहेंगे या महदी, जिस तरीके से गुज़िश्तगान को इन्होंने बेवकत कर दिया था, इन्होंने तुम्हें भी बेवकत कर दिया, लेकिन तुम हमारी आखिरी हुज्जत हो, तुम्हारे बाद कोई हुज्जत नहीं है, तो उसने पर्दा कर दिया दरमियान में। अल्लाहु अकबर। बस अजीजों, वक्त मेरे पास तमाम हो गया। यानी कंक्लूजन क्या निकला कि इमाम जमान को अगर उनके मकाम से हटा दिया जाए और उन्हें वो मकाम ना दिया जाए जो खुदा ने दिया है, तो खुदा भी अपनी हुज्जत से कहता है कि तुम, अब आपको याद आ रहा होगा मौला अली को जनाब रसूल खुदा ने क्या कहा है, अली बद्दुआ करो तुम। और वो जुमला जो इस अंदाज से हमें मिल रहा है, परवरदिगार मुझे इनसे ले ले। समझ में आई? वो पहले अली हैं, वो पहले वसीया हैं कि उन्होंने शिकवा किया, ऐ परवरदिगार मुझे इनसे ले ले कि मैं अदल कर रहा हूं और इन्हें बर्दाश्त नहीं हो रहा, जब कल इन पर जुल्म किया जाएगा ये जुल्म कैसे बर्दाश्त करेंगे? खुदा ने भी कैसे को इसके ऊपर मुसल्लत कर दिया इन ऐसे लोगों के ऊपर। तो बस अगर इस इक्वेशन को देखा जाए तो हुज्जत जमान मजबूर हो जाते हैं गैबत इख्तियार करने पर। इस ही तसव्वुर को 180 डिग्री पलट दो कि जैसे उन्हें बेवकत किया था तो गैबत हो गई, और उन्हें वो वक़्त दें कि जो अल्लाह ने उन्हें दी है। जैसे पहले हमारे जहनों से इमाम जमान गायब हो गए थे तो नतीजे में मुआशरे से भी गायब हो गए, आओ आज अपने जहनों में इमाम जमान को हाजिर कर लेते हैं। आज जहन में हाजिर हो जाएंगे, मुआशरे में कल हाजिर हो जाएंगे। दुरूद बर मोहम्मद।